तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईँ SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्ते श्रोतावृन्द, स्वागत छ तपाईँलाई एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा। म सुनिता पोखरेल। कार्यक्रम शुरू गर्नु अगाडि चाहिँ एसबीएस नेपाली आजको यो कार्यक्रम प्रसारण भइरहेको भूमिका कामरेकल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौं, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम तपाईँले मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ। आजको अब कार्यक्रममा के विषयमा चाहिँ कुरा गर्दैछौँ त भनेर पनि भनिहालौँ। सुरुमा त अस्ट्रेलियाका पछिल्ला 7 दिनका समाचारहरू हुनेछन् सदा झैँ, अनि कुरा गरौँला आरएसभी संक्रमण र संघीय सरकारले जोखिममा रहेका उमेर समूहका लागि यस भाइरस विरुद्धको खोप निशुल्क उपलब्ध गराउने बारे। बीचबीचमा टक्क नेपाली गीत सुन्ने अनि त्यसका साथै अब नेपाल समाचार पनि लिएर आउनुहुनेछ नेपाल संवाददाता प्रतीक्षा दुलाल। त्यस्तै गरेर दिनिताजीले एक सोसल वर्क विषयकी विद्यार्थी मेलबर्नकी सृष्टिना घिमिरेको पढाइ यात्रा, सामाजिक कार्यप्रतिको झुकाव र मानसिक स्वास्थ्यका विषयमा गर्नुभएको कुराकानी पनि राख्नेछौँ। तपाईँलाई चाहिँ अस्ट्रेलियाको नेपाली समुदायमा मानसिक स्वास्थ्य अवस्था कस्तो छ जस्तो लाग्छ र कस्तो किसिमको सहयोग आवश्यक छ जस्तो लाग्छ हामीलाई कार्यक्रममा एसएमएस गरेर पठाउनुहोस्। अनि पक्कै पनि हामी अब हाम्रो जुन सूचना र जानकारी प्रसारण गर्ने आफ्नो क्षमता छ त्यही अनुसारले नै ती विषयहरूलाई समेटेर आगामी दिनहरूमा त्यस्ता किसिमका सामग्रीहरू यहाँहरू समक्ष उपलब्ध गराउनेछौँ। यति भन्दै तपाईँका मानसिक स्वास्थ्यलाई लिएर समुदायमा देखिएका समस्या र चिन्ताका बारेमा मङ्गलबारको प्रत्यक्ष प्रसारणमा आफ्नो विचार पठाउन चाहनुहुन्छ भनेदेखि चाहिँ एसएमएस गर्ने नम्बर रहेको छ 0439799767। नम्बर फेरि एकपटक सुन्नुहोस् 0439799767 0439799767। र हामीसँग अब सोसियल मिडियामा फेसबुक, अब पहिला ट्विटर भनिन्थ्यो जसलाई एक्स अहिले, र इन्स्टाग्राममा एसपिएस नेपाली भनेर खोज्नु भयो भनेदेखि चाहिँ त्यहाँ हामीलाई पाउनुहुनेछ। अनि हामीसँग जोडिनुहोस् आफ्ना प्रतिक्रिया त्यसरी यो कार्यक्रमको बाहेकको समयमा पनि हामीसँग जोडिन सक्नुहुन्छ, आफ्ना प्रतिक्रियाहरू दिन सक्नुहुन्छ। यति भन्दै अहिलेका लागि भने सहकर्मी कृष्ण पोखरेलबाट पछिल्ला 7 दिनका प्रमुख अस्ट्रेलियन समाचार सुनौं।
नमस्ते श्रोताबिन्द, एसपिएस नेपालीमा अब पालो भएको छ यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्ने। सुरुमा यस हप्ताका मुख्य समाचार। थप 10 करोड लिटर डिजेल आयात सुनिश्चित गरिएको प्रधानमन्त्री एन्थोनी अल्बनेजीको घोषणा। अस्ट्रेलियामा अवैध सुर्तिजन्य पदार्थले बजारको 50-60% ओगट्ने गरेको भनाई र एएफएलमा मेलबर्न डेमन्सले साबिकको विजेता ब्रिस्बेन लायन्सलाई हराउन सफल। अब समाचार विस्तारमा। प्रधानमन्त्री एन्थोनी अल्बनेजीले अस्ट्रेलियाले थप 10 करोड लिटर डिजेल आयातलाई सुनिश्चित गरेको घोषणा गरेका छन्। मध्य पूर्वमा देखिएको द्वन्द्वका कारण देखिएको इन्धन सङ्कट समाधानका लागि भन्दै अस्ट्रेलियामा इन्धन, फर्टिलाइजर र अन्य अत्यावश्यक सामग्रीहरू निर्यात गर्ने मुलुकको भ्रमण उनले गरेका थिए। मलेसिया अघि उनले सिङ्गापुर र ब्रुनाईको समेत भ्रमण गरेका थिए।
Under the government's new strategic reserve powers with the support of Export Finance Australia. That is very important, the purchase of more than 570,000 barrels of additional diesel.
Malaysia ka pradhanmantri ra Anthony Albanese le bhet pachi samyukt rupma baktavya jari gardai ऊर्जा र व्यापार सम्बन्धी विषयमा अचानक निर्णय नगर्ने विचार आदान प्रदान गर्ने सहमति पनि जनाएका छन्। मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफ्नो देश सधैँ अस्ट्रेलियाको साझेदार रहने भन्दै कठिन र सहज दुवै अवस्थामा साथ दिने बताए। दक्षिण पूर्वी एसियाली राष्ट्र मलेसिया अस्ट्रेलियाको तेस्रो ठूलो इन्धन आपूर्तिकर्ता हो। अर्को समाचारमा चाहिँ अस्ट्रेलियाको सर्वोच्च अदालतले न्यू साउथ वेल्स सरकारद्वारा सार्वजनिक भेलामाथि लगाइएको प्रतिबन्ध संविधान अनुसार वैध नरहेको ठहर गरेको छ। गत डिसेम्बरमा बोन्डाईमा भएको आक्रमणको घटनापछि राज्य सरकारले यस्तो कानून ल्याएको थियो, जस अन्तर्गत प्रहरी आयुक्तले सिडनीमा भएको आक्रमणको घटनापछि अधिकतम 3 महिनासम्म प्रदर्शनका लागि अनुमति नदिने अधिकार राख्दथे। उक्त कानूनको घोषणा गर्दा न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले यहाँका जनतालाई सुरक्षित राख्ने र थप क्षति नहुन दिने उद्देश्य राखेको बताएका थिए। कानूनको विरोधमा 3 व्यक्तिले अदालतमा रिट हालेका थिए। यो प्रतिबन्ध सिडनीको केन्द्रीय भागहरूमा लागू भएको थियो। अर्को समाचारमा चाहिँ रक्षा मन्त्री रिचर्ड माल्सले अस्ट्रेलिया र अमेरिका बीचको सहकार्यको बचाउ गर्दै आगामी 10 वर्षमा अस्ट्रेलियाको रक्षा खर्चमा 53 अर्ब अस्ट्रेलियन डलर वृद्धि गर्ने बताएका छन्। सरकारको नेसनल डिफेन्स स्ट्राटेजी 2026 अन्तर्गत आगामी अनुमानित अवधिमा 14 अर्ब अस्ट्रेलियन डलरको अतिरिक्त रक्षा खर्च समावेश गरिएको छ। यो रणनीति खतरनाक र अनिश्चित विश्व अवस्थाको यथार्थ मूल्याङ्कन भएको रक्षा मन्त्रीको भनाइ छ। माल्सले अमेरिका र अस्ट्रेलिया बीचको गठबन्धन इन्डो पेसिफिक क्षेत्रको सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको पनि बताए।
There is no world in which you create a balance of power within the Indo-Pacific without a continued American presence. Now, we are deeply engaged with the United States Defense Forces. And that relationship, which is at the heart of the alliance, is fundamental to Australia's own national security and national defence.
अर्को समाचारमा चाहिँ सरकारले आर्थिक समस्यामा परेका व्यवसायहरूलाई सहयोग गर्न आपतकालीन ऋण सहयोग सुरु गरेको छ। यो ऋण विशेष गरी मध्य पूर्वमा देखिएको युद्धका कारण उत्पन्न इन्धन सङ्कटबाट प्रभावित टुहानी कम्पनीहरू र अन्य व्यवसायहरूलाई लक्षित गरिएको छ। उद्योग मन्त्री टिम यर्सले टुडे कार्यक्रममा बोल्दै तत्काल कदम चाल्नु आवश्यक रहेको बताए।
This is fast action that will be available from today through firms existing banks, four banks plus the four big banks plus two others, the Bank of Queensland and Bendigo Bank. Zero interest loans offered over the course of for 2 years will make a big difference for those firms. The rest of it is there for investing in energy resilience and energy security across Australian manufacturing.
Srota Brent, Hami Punha. SBS नेपालीको यो कार्यक्रमलाई निरन्तरता दिनेछौ, तर त्यसभन्दा अगाडि छोटो विश्राम। विश्रामपछि फेरि पनि SBS नेपालीको यो कार्यक्रमलाई निरन्तरता दिउँ।
अर्को समाचारमा चाहिँ मेलबर्नको जिलङमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको आग लागेपछि सरकारले थप इन्धन सुरक्षा अप्नाउन कुनै योजना नरहेको स्पष्ट पारेको छ। गत बुधबार भिभा इनर्जी अन्तर्गतको कच्चा तेल प्रशोधन केन्द्रमा आग लागेपछि पेट्रोल प्रशोधन क्षमतामा 20% कमी आएको बताइएको छ। अर्को समाचारमा चाहिँ मध्य पूर्वमा जारी द्वन्द्वका कारण उत्पन्न भएको इन्धन लगायतमा मूल्य वृद्धि र एआईका कारण रोजगारी गुम्ने चिन्ताका बीच अस्ट्रेलियनहरूको जीवनप्रतिको सन्तुष्टि ऐतिहासिक रूपमा सबैभन्दा कम स्तरमा पुगेको एक अध्ययनले देखाएको छ। अस्ट्रेलियन नेसनल युनिभर्सिटीले 3600 बढी मानिसहरूमा गरेको एक अध्ययनले जीवनप्रतिको सन्तुष्टि कोभिड-19 को समयमा भन्दा पनि तल झरेको देखाएको हो। अनुसन्धानकर्ता निकोलस भिटलले यो नतिजा एकैपटक आएको भन्दा पनि विश्वमा देखिएका पछिल्ला केही घटनाक्रमहरूबाट निरन्तर गिरावट आउँदै गरेको बताए। अस्ट्रेलियनहरू बढ्दो आर्थिक र सामाजिक दबावको सामना गरिरहेको पनि रिपोर्टले देखाएको छ। स्ट्रेट अफ होर्मोजमा अवरोध आएपछि उक्त अध्ययन गरिएको थियो, जसले घरेलु खर्च र उपभोक्ता आत्मविश्वासमा थप दबाव सिर्जना गरेको बताइन्छ। अर्को समाचारमा चाहिँ अस्ट्रेलियामा चुरोट जस्ता सुर्तीजन्य पदार्थको अवैध व्यापार व्यापक रहेको बताइएको छ। सुर्तीजन्य पदार्थका बारेमा अस्ट्रेलियाका कमिश्नरका अनुसार अवैध सुर्तीजन्य पदार्थले बजारको 50-60% हिस्सा ओगटेको छ, जसका कारण संघीय सरकारले 11.8 अर्ब बराबरको कर घाटा बेहोरिरहेको बताइन्छ। नर्दर्न टेरिटरी बाहेकका अस्ट्रेलियाका सबै राज्य एवं प्रदेशले जनवरी सन् 2025 कडा कानुनहरू बनाएका छन्, जस अन्तर्गत खुद्रा विक्रेताका लागि लाइसेन्स अनिवार्य बनाउने, जरिवाना गर्ने, अनलाइन बिक्री प्रतिबन्ध गर्ने र पसल बन्द गर्ने समेत रहेका छन्। अब चाहिँ खेल समाचारमा एएफएल। मेलबर्नको टोलीले निकै रोमाञ्चक खेलमा साबिक विजेता ब्रिस्बेन लायन्सलाई केवल दुई अङ्कले हराउँदै अप्रत्याशित जित हासिल गरेको छ। ब्रिस्बेन लायन्स दोस्रो क्वार्टरको अन्त्यतिर 17 अङ्कले अगाडि भए पनि मेलबर्न डेमसले तेस्रो क्वार्टरमा लगातार 5 गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो। मेलबर्नले ब्रिस्बेनको अन्तिम प्रयासलाई रोक्दै मेलबर्न क्रिकेट ग्राउन्डमा 102-104 जित निकालेको हो। हस्त यसका साथै सप्ताहका प्रमुख अस्ट्रेलियन समाचारहरू यति नै। सुरक्षित रहनुहोस्, नमस्कार। जस्तै अन्य प्रस्तुतिहरूका लागि हाम्रो वेबसाइट sbs.com.au/nepalima जानुहोस्।
धेरै धेरै धन्यवाद कृष्णजीलाई पछिल्ला 7 दिनका अस्ट्रेलियाका प्रमुख समाचारहरू सुनाउनु भएकोमा र श्रोताहरूलाई पनि जानकारी गराइहालौँ। यी सम्पूर्ण सामग्री चाहिँ यो जति पनि समाचारहरू सुन्नुभयो यो समाचार सहितको पूरा प्याकेज तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima गएर सुन्न सक्नुहुन्छ। त्यसै गरेर यदि तपाईँमाको चाहिँ मोबाइलमा एसपिएस अडियो एप डाउनलोड गर्नु भएको छैन भने चाहिँ गरिहाल्नुहोला, किनभनेदेखि त्यहाँ एप डाउनलोड गरेर नेपालीलाई चाहिँ लाइक गर्नुभयो, यसो लभ हार्ट जस्तोमा ट्याक्क थिचिदिनुभयो भनेदेखि फलो गर्नुभयो भने हाम्रा जति पनि प्रस्तुतिहरू पडकास्टहरू प्रकाशित हुन्छन् त्यसको नोटिफिकेसन तपाईँले मोबाइलमा पाउनुहुनेछ। अनि त्यसपछि केही सामग्री पनि छुट्दैन, त्यसैले एसपिएस अडियो एप चाहिँ डाउनलोड गरिहाल्नु होला मोबाइलमा। त्यस्तै अब हामी त युट्युबमा पनि रहेका छौँ, एसपिएस साउथ एसियन। यदि अहिलेसम्म जानुभएको छैन भने त्यहाँ जानुहोस्, सब्सक्राइब गर्नुहोस्। त्यहाँ एसपिएस नेपालीले विभिन्न पोडकास्टहरू त अब जति पनि प्रकाशित हुन्छन् त्यहाँ उपलब्ध भइ नै हाल्छन्। साथै हामीले केही रोचक भिडियोहरू पनि त्यहाँ राख्ने गरेका छौँ, त्यसैले युट्युबमा पनि गएर एसपिएस साउथ एसियनलाई सब्सक्राइब गर्नुहोला। अनि हामी अब सोसल मिडिया प्लेटफर्म त अब फेसबुक, एक्स, इन्स्टाग्राममा तपाईँहरूलाई सजिलो होस् भनेर एसपिएस नेपाली मात्रै भनेर खोज्नुभयो भने पनि हामी ट्याक्क आइहाल्छौँ है, हाम्रो लोगोसहितको फोटोमा बोकेर, होइन? यति भन्दै अब भने कार्यक्रममा अर्को विषयतर्फ लागौँ। श्वास प्रश्वास सम्बन्धी भाइरस आरएसभीको सबैभन्दा धेरै जोखिममा रहेका वृद्ध अस्ट्रेलियनहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले संघीय सरकारले निशुल्क खोपको घोषणा गरेको छ। 44 करोड 50 लाख डलरको लगानी रहने यो घोषणा अन्तर्गत 75 वर्ष वा सोभन्दा माथिका गैर आदिवासी अस्ट्रेलियन तथा 60 वर्ष वा सोभन्दा माथिका आदिवासी समुदायका व्यक्तिहरूले मे महिनाको मध्यदेखि निशुल्क खोप लिन सक्नेछन्। यसबाट प्रति खोप करिब 300 डलरसम्मको बचत गराउनेछ। यसबारे थप यो रिपोर्टमा सुनौ।
SBS नेपाली, SBS साउथ एसियनमा।
केही वर्ष अघि सुजन डोल आरएसभीको संक्रमणबाट बिरामी पर्दा उनी यति थला परिन् कि यसका लक्षण यतिसम्म गम्भीर हुने रहेछ भनेर अचम्मित नै भइन्।
I had RSV nearly 3 years ago and I've never been so sick in my life. I had COVID twice before that, but this was nothing like COVID. I was very sick for a couple of weeks at least, and nothing helped.
Respiratory syncytial virus, अर्थात् RSV, एक सामान्य रूपमा देखिने र अत्यन्त संक्रामक श्वास प्रश्वास सम्बन्धी भाइरस हो, जसलाई प्राय रुघाखोकी वा इन्फ्लुएन्जा हो कि भनेर भ्रम हुन सक्छ। तर रोयल एडिलेड हस्पिटलका प्रोफेसर ह्युबर्टस ह्युजमनका अनुसार वृद्ध व्यक्तिहरूका लागि आरएसभीले गम्भीर र कहिलेकाहीँ त ज्यानै जोखिममा पार्ने अवस्था निम्त्याउन सक्छ।
So it is a very serious illness, and what puts these older Australians that we just mentioned at high risk is their risk of getting lower respiratory tract infection, which is the other word for pneumonia, admission to hospital, intensive care, and death.
यी जोखिमहरूबाट वृद्ध अस्ट्रेलियनहरूलाई अझ राम्रो सुरक्षा प्रदान गर्ने उद्देश्यले संघीय सरकारले मे 15 देखि 75 वर्ष वा सोभन्दा माथिका अस्ट्रेलियनहरूलाई निशुल्क खोप वितरण गर्दैछ। त्यस्तै 60 वर्ष वा सोभन्दा माथिका एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायका मानिसहरूले पनि आरएसभी खोप प्राप्त गर्न सक्ने सरकारले घोषणा गरेको छ। गत वर्ष संघीय सरकारले गर्भवती महिला र शिशुहरूका लागि राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आरएसभी खोप समावेश गरेको थियो। सरकारले अन्य जोखिममा रहेका अस्ट्रेलियनहरूका लागि पनि निशुल्क पहुँच विस्तार गर्न आगामी 5 वर्षभित्र अतिरिक्त 44.50 करोड डलर खर्च गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्य मन्त्री मार्क बटलरले बताए.
Expanding the national immunisation program, just as expanding the pharmaceutical benefits scheme, is all part of our job to ensure that Australian patients get access to the world's best medicines and vaccines at affordable prices.
अस्ट्रेलिया सहित 17 देशमा गरिएको विश्वव्यापी क्लिनिकल परीक्षणमा एरेक्सफी नामक यो खोपको परीक्षण गरिएको हो. यसको प्रयोग सन् 2025 देशभर 1,77,000 भन्दा बढी आरएसभी संक्रमणका मामिलाहरू दर्ता भएपछि शुरू गरिएको हो, जसमध्ये 60 वर्षभन्दा माथिका वयस्कहरू मात्र 40,000 भन्दा बढी थिए. प्राय प्रति डोज करिब $300 पर्ने जीवन रक्षक यस खोपले एकपटक लगाएपछि धेरै वर्षसम्म सुरक्षा प्रदान गर्ने डाक्टर हिजमन बताउँछन्.
Protection of this vaccine is in the order of 80-90% from those complications, which is unheard of, better than many other vaccine, better than the flu vaccine. And the other good thing about this vaccine is it lasts almost 3 years in protection, maybe longer, we don't have the data yet, whereas influenza has worn off after 5.5 months. That vaccine. So it's a really important addition to the vaccine landscape.
लङ फाउन्डेसन अस्ट्रेलियाकी प्रोफेसर लुसी मोर्गन यो खोप सोही भाइरस विरुद्ध बालबालिकालाई दिइने सामान्य खोप भन्दा फरक प्रकारको भएको बताउँछिन्.
Is a vaccine that's called an adjuvanted vaccine. So this is a vaccine that's been developed with some special extra ingredients that boost the waning immunity that happens as we get older. So this particular vaccine is particularly for older people.
दम, कन्जेस्टिभ हार्ट फेलियर र मधुमेह जस्ता दीर्घकालीन रोग भएका वृद्ध अस्ट्रेलियनहरू गम्भीर आरएसभी संक्रमणका कारण अस्पताल भर्ना हुनुपर्ने जोखिम बढी हुन्छ. मोर्गन भन्छिन्, एभरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायका व्यक्तिहरूलाई कम उमेरमै निशुल्क खोप उपलब्ध गराउने निर्णयबाट यो समुदायका वयस्कहरूमा श्वास प्रश्वास सम्बन्धी रोग धेरै संख्यामा देखिने गरेको अवस्थालाई सम्बोधन गरेको पाइएको छ.
Aboriginal Australians and those of Torres Strait Islander background are also at risk of getting very, very sick from RSV at a younger age than non-Aboriginal and Torres Strait Islanders. And so it's recognising that they're at particular risk of getting very sick from this virus, that the vaccines being funded under the NIP for younger Aboriginal and Torres Strait Islanders.
COVID-19 महामारीका बेलामा स्पष्ट पारिए जस्तै समूहमा र एक अर्कासँग नजिकै बसोबास गर्ने अवस्थाका कारण वृद्धहरूको हेरचाह गर्ने केन्द्र वा एस्ड केयरहरूमा बस्ने व्यक्तिहरू भाइरस फैलने जोखिमको नजिक हुन्छन्। त्यस्तै बालबालिकाहरूमा आरएसभी सर्न सक्ने सम्भावना उच्च हुने हुँदा नाति नातिनासँग समय बिताउने वृद्ध अस्ट्रेलियनहरू पनि जोखिममा हुन्छन्. यद्यपि बालबालिकामा भने लक्षणहरू सामान्यतया कम गम्भीर भएको पाइन्छ. मोर्गन, धेरै परिवारहरू बालबालिकाको हेरचाहका लागि हजुरबा हजुरआमाको स्वास्थ्यमा निर्भर रहने भएकाले उनीहरू स्वस्थ रहनु अत्यन्त महत्वपूर्ण हुने विचार राख्छिन्. उनी भन्छन्, अस्पताल भर्ना नहुनु परे पनि आरएसभीका कारण वृद्ध अस्ट्रेलियनहरू हप्तौंसम्म प्रभावित हुन सक्छन्, जसले हेरचाहको आवश्यकता र अरूमा निर्भर हुने अवस्था बढाउने जोखिम रहन्छ.
And takes them out of circulation. They can't look after grandchildren. They may not be able to look after themselves, and so their families might need to step up and look after them. So being able to protect those older Australians from a severe respiratory viral illness helps keep our communities ticking over.
आरएसभी र फ्लूका खोपहरू एकै समयमा लगाउन सकिन्छ. त्यसैले स्वास्थ्यकर्मीहरूले वृद्ध अस्ट्रेलियनहरूलाई जाडो मौसम र श्वास प्रश्वास सम्बन्धी रोगहरूको उच्च जोखिम हुने समय आउनु अगावै खोप लगाउन आग्रह गरिरहेका छन्. योग्य व्यक्तिहरूले स्थानीय जीपी, खोप लगाउने क्लिनिकहरू, फार्मेसीहरू तथा आदिवासी केन्द्रित स्वास्थ्य सेवा मार्फत आरएसभी खोप प्राप्त गर्न सक्नेछन्. सुजन टोलले आफूले भोगे जस्ता गम्भीर असरहरूबाट जोगिन अन्य वृद्ध अस्ट्रेलियनहरूले पनि अवसर पाउने भएकोमा खुशी व्यक्त गरेकी छिन्.
I hope I never get it again, and I hope everybody who's eligible will take up the opportunity and have this vaccine because it's a life changer.
SBS नेपाली मोबाइल, अनलाइन र रेडियोमा
र यो पहिलो ब्रेकपछि फेरि पनि स्वागत छ श्रोतावृन्द. तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनको यो नेपाली कार्यक्रम. म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा. र विश्राममा जानुभन्दा अगाडि चाहिँ तपाईँहरूले एसबिएसका लागि एन्जेलिका वेटद्वारा तयार पारिएको सामग्री सुन्नुभएको थियो. म सुनिता पोखरेलको आवाजमा विशेष गरेर आरएसपी भ्याक्सिन चाहिँ अब सङ्घीय सरकारले वृद्ध अस्ट्रेलियनहरूका लागि निशुल्क उपलब्ध गराउने भन्ने बारेको त्यो रिपोर्ट, उक्त रिपोर्टलाई पनि तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ. साथै तपाईँले पडकास्टहरू सुन्न रुचाउने जति पनि माध्यमहरू रहेका छन् त्यहाँ पनि हाम्रा सामग्रीहरू पडकास्टको रूपमा सुन्न सक्नुहुन्छ भनेर पनि जानकारी गराउन चाहे. र यो कार्यक्रम चाहिँ तपाईँले मङ्गलबार एसबिएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबिएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ. र एसपिएस नेपालीको अर्को रेडियो कार्यक्रम तपाईँले हरेक मङ्गलबार बिहिबार दिउँसो 2 बजे एसपिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारणमा र आइतबार एसपिएस रेडियो 2 अपराह 4-5 बजेसम्म पुनः प्रसारण मार्फत सुन्न सक्नुहुनेछ. हामीलाई डिजिटल रेडियोमा एसपिएस साउथ एसियनमा, त्यसै गरेर तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसपिएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ. हाम्रो वेबसाइट sbs.com.au/नेपाली त छँदैछ. त्यस्तै एसपिएस अन डिमान्डमा गएर पनि हाम्रा कार्यक्रम सुन्न सक्नुहुन्छ. त्यस्तै गरेर हामी युट्युबमा पनि उपस्थित छौँ. अघि पनि भनिहालेँ एसबिएस साउथ एसियनको नाममा. त्यस्तै गीत सङ्गीतकै लागि भनेर हाम्रो अर्को कार्यक्रम पनि छ है, म्युजिक आवर नेपाली हिट्स, जुन चाहिँ एसबिएस साउथ एसियनमा सोमबार दिउँसो 2-3 बजेसम्म सुन्न सक्नुहुन्छ. यसो गाडीमा जाँदाखेरि हुन्छ नि झलक्क नेपाली गीत बज्यो भने त आनन्दै अर्को आउँछ नि होइन. र अब भने कार्यक्रममा फेरि पनि अगाडि बढौँ, प्रस्तुतिहरूलाई नै यहाँहरू समक्ष राख्ने गरी अब हाम्रो अघिल्लो कार्यक्रमलाई सम्झना गर्दा चाहिँ हामीले अघिल्लो कार्यक्रममा अप्रिल 11 र 12 मेलबर्नमा आयोजना भएको हिमालयन डम्पलिङ फेस्टिभलबारे सामग्री प्रसारण गरेका थियौँ. र सो क्रममा महोत्सवमा आफ्नो साङ्गीतिक प्रस्तुति दिएका गायक दीपक बज्राचार्यसँगको कुराकानी पनि राख्यौँ. अब कार्यक्रममा उनी र उनका छोरा डियन बज्राचार्यलाई चाहिँ कुन मोमो मनपर्दो रहेछ सुनौँ. मेलबर्न सहकर्मी दिनिता रिसालसँग गरिएको कुराकानीको यो छोटो अंशमा.
मोमो सपोज्ड टु बी बफ जस्तो लाग्छ मलाई, तर गोल हो. अब तर आजकल चाहिँ चक्लेट राखेर मोमो होइन इम्प्रोभाइज हुँदा हुँदा, तर इट्स आफ्टर अल मोमो त मोमो हो होइन. आज हेर्नु न कति भेराइटिज अफ मोमो. सुरुमा के खाएको थियो, सुरुमा पोर्क मोमो, कुनै नो कम्पेरिटिभली पोर्क मोमो इज द बेस्ट. तर लास्टमा आएर बफ मोमो ट्राई गरेको, बफ मोमो नै फेरि त्यो बानी पनि हो रहेछ.
सबै मिठै छ, अब फर मी इट्स बफ.
र अब तपाईँहरूलाई चाहिँ कुन मोमो मनपर्छ होइन. अब यहाँ धेरै बफ मोमो पोर्क मोमो मन परेको भनेर कुरा त सुनिहाल्नु भयो. अब मोमो उहाँहरूलाई मन परेको विषयमा पनि हामी चाहिँ अब त्यो मात्रै होइन, अन्य पनि यो कुराकानीमा व्यक्त भएका जति पनि विचारहरू छन्, अभिव्यक्तिहरू छन्, ती चाहिँ वक्ता स्वयंका विचार हुन् र त्यसमा एसपिएसको समर्थन वा विरोध रहेको छैन भनेर सुरुमै बताएँ होइन. र अब यो कुराकानीको पुरा भाग सुन्नका लागि चाहिँ तपाईँले हाम्रो वेबसाइटमै जानुपर्छ अथवा त्यही अडियो एपमा सुन्नुपर्ने हुन्छ. र अब मोमोको कुरा गऱ्यौँ, मोमोको कुरा गरिसकेपछि अलिकति भोक लाग्ला लाग्ला जस्तो त भइहाल्छ नि त होइन. त्यसैले अब गीत सङ्गीत सुन्नतर्फ लागौँ, जसमा चाहिँ अब त्यही हो, खाने कुराको त पिछा छोडिँदैन होइन. कालीप्रसाद बास्कोटा र सोमिया बराइलीको स्वरमा चाहिँ जेरी अन टप चलचित्रबाट कुराउनी थोरै भएको बारे यो गीत सुनौ. र कालीप्रसाद बास्कोटा र सौमिया बराइलीको स्वरमा कुराउने बोलको यो गीत सुनिहाल्नु भयो तपाईँहरूले होइन. अब कुराउने थोरै भयो भनेर भन्दै थिए कालीप्रसाद बास्कोटा चाहिँ, तर जस अब मिठो हुन्छ होइन, जति भयो पनि थोरै नै लाग्ने होला नि त. अब जे होस्, यो गीत पश्चात अब कार्यक्रममा अन्य विषयवस्तुहरूमा पनि प्रवेश गरौँला. तर त्योभन्दा अगाडि चाहिँ त्यही अगाडि नै सुरुमा कार्यक्रम सुरु हुने बित्तिकै तपाईँलाई भनेको प्रश्न फेरि एकपटक होइन, अब अस्ट्रेलियाका नेपाली समुदायमा चाहिँ तपाईँहरू ले देख्दा हुन्छ नि अनुभव अथवा सुनेको कहीँबाटमा चाहिँ मानसिक स्वास्थ्य सम्बन्धी समुदायमा चाहिँ के कुरा चाहिँ बोलिनुपर्छ, अगाडि आउनुपर्छ जस्तो तपाईँहरूलाई लाग्छ, त्यो विषयमा हामीलाई पठाउनु होला। हामी पनि हुन्छ नि हामीले सक्दो हामीले सक्ने भनेको त्यो विषयमा अलिकति जानकारी दिने अथवा त्यो विषयलाई प्रसारण गर्ने कुराहरू हाम्रो तर्फबाट गर्नेछौँ। त्यसैले तपाईँहरूलाई त्यस्तो कुनै समस्याहरू देख्नु भएको छ, आफ्नो अनुभवहरू रहेका छन् भनेदेखि यदि मंगलबारको प्रत्यक्ष प्रसारण सुनिरहनु भएको छ भने चाहिँ एसएमएस पनि पठाउन सक्नुहुन्छ, जसका लागि नम्बर रहेको छ 0439799767। त्यस्तै फेरि एकपटक नम्बर भन्छु किनभने कहिलेकाहीँ टिप्न अलिकति हतारोले भन्दाखेरि टिप्न भ्याइँदैन होइन, 0439799767 0439799767। र अब कुराकानी चाहिँ अलिकति मानसिक स्वास्थ्यसँग नै सम्बन्धित रहेको बारे गरौँ होइन। गत हप्ता अप्रेल 15 पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस अर्थात् इन्टरनेसनल वेलनेस डे मनाइएको थियो। वेलनेसको कुरा गर्दा चाहिँ विभिन्न पाटाहरू यसभित्र पर्छन् जसमध्येको एउटा भनेको मानसिक स्वास्थ्य पनि हो, र आज हामी यही विषयसँग जोडिएको अनुभव सुन्दैछौँ अस्ट्रेलियामा अध्ययनरत एक नेपाली विद्यार्थीको। मेलबर्नकी सृष्टिना घिमिरे एक अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अस्ट्रेलिया आउँदा 18 वर्षकी थिइन्। हाल ब्याचलर अफ सोसल वर्कमा अध्ययनरत घिमिरे अहिले आफ्नो प्लेसमेन्ट अन्तर्गत अरूलाई काउन्सिलिङ र सहयोग प्रदान गर्दैछिन्। पढाइका क्रममा उनी द ब्रेक नामक एक गैरनाफामूलक संस्थामा प्लेसमेन्ट गर्दैछिन् जसले मानसिक स्वास्थ्य, लागु औषध पुनर्स्थापना, घरबार विहीनता लगायतका विषयहरूमा सहयोग प्रदान गर्छ। अरूलाई काउन्सिलिङ दिनुअघि प्लेसमेन्ट सुरु गर्नुअघि आफूले पनि अनिवार्य रूपमा काउन्सिलिङ लिनुपर्ने प्रावधान आफ्नो लागि नौलो रहेको घिमिरे बताउँछिन्। यिनै विषयहरू समेटेर उनको अन्तर्राष्ट्रिय विद्यार्थी यात्रा र समाज सेवाप्रतिको रुचिबारे सहकर्मी दिनिता रिसालले घिमिरेसँग कुराकानी गर्नुभएको छ। सोही कुराकानीको एक अंश चाहिँ अबको प्रस्तुतिमा हामी राख्न गइरहेका छौँ। सुरुमा भने आफूलाई पहिलो पटक कसैले काउन्सिलिङ दिँदा सृष्टिना घिमिरेको अनुभव कस्तो थियो त सुनाऊ।
मेरो लागि चाहिँ इट वाज काइन्ड अफ कन्फ्युजिङ सुरुमा चाहिँ, बिकज वी नेभर लाइक सेयर आवर यु नो होम थिङ ओर हाउ वी आर एक्चुली फिलिङ। अनि मेरो फर्स्ट काउन्सिलर चाहिँ एकदमै नै राम्रो हुनुहुन्थ्यो, उहाँ चाहिँ अलिकति ओल्डर वुमन हुनुहुन्थ्यो, अनि आई काइन्ड अफ लाइक कनेक्टेड विथ हर लाइक मम एन्ड डटर सम हाउ। अनि आई टोल्ड हर लाइक आई स्टार्टेड टु टेल हर लट्स अफ थिङ्स and I cried in between
first session
in the first session because it was not really normal for me to like share testo madalko tarikale, ani she was also surprised when I told her that I never had counseling before, ani she was like you timla je share garnu man cha haina timle garda huncha bhanera euta space dinu bhayo, ani share garda feri cha afula kasto feel hudo raicha bhanepachi chai के म ठिक कुरा गरिरहेको छु होइन, कि यो कुरा बाहिर गयो भने फेरि सबैले थाहा पाउँछ मेरो यस्तो यस्तो भएको रहेछ भनेर, त्यस्तो फियरहरू चाहिँ हुँदो रहेछ आफूलाई। अनि पछि चाहिँ मलाई उहाँले के भन्नुभयो भनेपछि यो चाहिँ एकदम कन्फिडेन्सियल हुन्छ, तिमीले धेरै टेन्सन गर्नु पर्दैन भनेर भन्नुभयो मलाई, अनि मैले बल्ल सेयर गरेँ जस्तो लाग्छ। अनि सेयर गरिसकेपछि चाहिँ यु फिल एकदमै के त्यो आनन्द भयो जस्तो क्या, एउटा एउटा मनको एउटा साइड नै हटे जस्तो फिल चाहिँ हुन्छ बोलिसकेपछि चाहिँ, आफूले बोलिसकेपछि चाहिँ बोल्नु नै ठुलो कुरा रहेछ जस्तो लाग्छ।
तपाईँले अब आफ्नो इन्टरनेसनल स्टुडेन्ट जर्नीमा चाहिँ के च्यालेन्जेसहरू फेस गर्नुभएको छ, सबैको आफ्नो आफ्नै सिचुएसन आफ्नो आफ्नै कथा हुन्छ होइन, र तपाईँको यो पढाइसँग चाहिँ कसरी लाइक हेल्प गरेको छ तपाईँलाई पढाइले यो सिचुएसन बुझ्न वा भनौँ न।
म सुरुमा आउँदाखेरि चाहिँ सानै थिएँ, अठार वर्ष पुगेको थिएँ, अब नेपालमा बच्चै हो 18 वर्ष भने।
कुन सालमा आउनुभएको थियो?
म अब 3 इयर्स भयो आएको चाहिँ, ठ्याक्क अब 3 इयर्स यो मार्चमा चाहिँ ठ्याक्क 3 इयर्स भयो। अनि आउँदाखेरि चाहिँ भर्खर 18 वर्षको थिएँ, नजा नजा भन्दा नि आएको बच्चा है, अनि खासै केही आउँदिन थियो मलाई, घरमा नि काम नगरेको, अनि आएर चाहिँ एउटा कामहरू खोज्न चाहिँ गाह्रो पर्दो रहेछ, तर मैले चाहिँ लकिली अलिअलि कामहरू चाहिँ पाएँ सुरुमै होइन, अनि त्यो कुरालाई चाहिँ अहिलेसम्म लकी फिल गर्छु किनभने कतिपयले काम नपाएर कति दुःख पाइरहनु भएको छ। काम पाइसकेपछि चाहिँ मैले क्लिनिङको काम पाएको थिएँ वेयर हाउसमा, अनि त्यहाँ मैले अलि टाइम नै काम गरेँ, नाइट सिफ्ट गर्थेँ मैले 5 days, त्यति बेला चाहिँ फुल टाइम गर्नु मिल्थ्यो म आउँदा बित्तिकै चाहिँ, अनि 5 days
काम गर्दै दिनमा पढ्थे,
हजुर त्यही गर्ने, अनि अब निन्द्रा पनि मरे जस्तै हुँदो रहेछ त्यति बेला चाहिँ, अनि पैसा गरायो अनि फी तिर्दा फेरि गइहाल्छ, अनि गर्दा गर्दै कोर्सहरू चेन्ज गरेँ, अनि बिचमा चाहिँ एकैचोटि कोर्स चेन्ज गर्दाखेरि चाहिँ एकदमै नै त्यो पैसाको चाहिँ एकदमै उ भयो क्या मलाई, अनि अब कस्तो हुन्छ
बिजनेसबाट सोसियल वर्क,
हजुर, अनि एकैचोटि त्यत्रो पैसा तिर्दाखेरि चाहिँ अब कहाँबाट ल्याउने त भन्ने भयो क्या, सेभिङहरू पनि त्यति नै, अब आएको बेलामा चाहिँ कस्तो हुन्छ नेपालै पठाउँ जस्तो हुन्छ नि त आफूलाई, सेभिङ पनि नै, अनि अब कसैलाई सोध्यो भने सबैले छैन नै भन्छ होइन, अनि अब आफूले नै वर्कआउट गर्नुपर्ने कुरा है, अनि त्यसले गर्दा चाहिँ म एकदमै स्ट्रेस्ड भइसकेको थिएँ क्या, अनि नपढौँ कि भनेर पनि सोचेँ, पैसा तिर्नु सक्दैन कि भनेर, अनि अर्को काम लिएँ, दुईवटा काम लिएर चाहिँ बल्ल बल्ल फीहरू चाहिँ जम्मा गरेर तिरेपछि चाहिँ अबको एउटा मन्थ या 2 months त एकदमै गाह्रो पर्छ नि त, त्यति बेला चाहिँ म एकदमै मेन्टली ड्रेन हुन्थेँ क्या, अब कहीँ जानु पनि पैसा छैन या केही होइन, त्यो कुराहरू एउटा फाइनेन्सियल ब्यालेन्स नभए जस्तो हुने क्या आफूलाई, अनि अब घरमा भन्यो भने होइन अब आफै भनेर कहाँ हो भन्ने हुन्छ होइन, अनि त्यही भएर एकदमै नै स्ट्रेस हुन्थ्यो म चाहिँ सुरु सुरुमा, एकदमै नै स्ट्रेस हुन्थेँ, कपाल झर्नेदेखि लिएर के हुने होइन, एन्जाइटीदेखि त्यो आफूलाई चाहिँ फिल हुँदो रहेनछ कि मलाई एन्जाइटी रहेछ भनेर, अनि त्यो कुराहरू मैले पछि आफूले त्यही विषय पढेपछि चाहिँ फिल भयो कि हो मलाई त यो पो रहेछ पहिला भनेर।
सोसियल वर्क पढ्ने योजना कसरी बन्यो र अहिले यो संस्थामा के काम गर्दै हुनुहुन्छ?
म चाहिँ सानैबाट नै अलिकति जनावरहरूप्रति चाहिँ एकदमै उठिएँ, अनि सोसियल वर्क भन्ने चाहिँ अलिक त्यति धेरै थाहा थिएन मलाई, अनि म चाहिँ खानाहरू बनाउने, जनावरहरूमा बाँड्ने, यताउता गर्थेँ, अनि त्यस्तै गर्दा गर्दै अलिअलि मान्छेहरूलाई पनि हेल्प गर्नु लागेको थिएँ, अनि त्यही गर्दा गर्दै म अस्ट्रेलिया आएँ, अनि अस्ट्रेलिया आइसकेपछि चाहिँ म बिजनेसमा आएको थिएँ, त्यसमा चाहिँ म धेरै इन्टु चाहिँ थिएन, त्यसले चाहिँ मलाई त्यस्तो एउटा भित्रबाट एउटा खुसी चाहिँ दिँदैन थियो, अनि मैले यस आफूमा नै एउटा सोचेँ केले चाहिँ मलाई खुसी दिन्छ भनेर, अनि त्यति बेला चाहिँ अरूलाई हेल्प गर्ने या अब त्यस्तै खालको केही भनेर चाहिँ आयो, अनि रिसर्च गर्दाखेरि चाहिँ मैले सोसियल वर्क भनेर भेटाएँ, अनि त्यो पढ्नलाई चाहिँ अलिकति गाह्रो छ भनेर चाहिँ अलिकति डराएँ सुरुमा चाहिँ, बिकज आई वाज नट रियली त्यति राम्रो पढाइमा पहिला, अनि त्यसले गर्दाखेरि म हल्का डिमोटिभेट चाहिँ भएको थिएँ, तर मेरो मामुले चाहिँ होइन पढ तिमी सक्छौ भनेर भन्नुभयो, अनि एज मलाई एकदम मन परेको थियो त्यही भएर मैले म गर्छु भनेर पढेँ मैले, अनि विच आई डोन्ट रिग्रेट अहिले चाहिँ, अनि अहिले आफूले यो फिल्डमा जाँदाखेरि अरूलाई हेल्प गर्नु पाउँदाखेरि, अनि बुढो मान्छेहरू हुनुहुन्छ एज केयरहरूमा उहाँहरूसित एकदमै क्लोजली भेट्दाखेरि, अनि एउटा कन्भर्सेसन गर्दाखेरि, अनि हाम्रो हेल्पले गर्दा कति उहाँहरूलाई एकदमै एउटा बाटो बनाएको छ बोल्नको लागि कोही नहुँदाखेरि भनेर एकदम खुसी मिल्ने गर्छ।
हुने थिइन् सृष्टिना घिमिरे सोसियल वर्क पढ्दै गरेकी एक नेपाली विद्यार्थी, र घिमिरे र उनीसँगै द ब्रेकमा प्लेसमेन्ट गरिरहेका अन्य विद्यार्थीहरूसँगको पुरा कुराकानी चाँडै हाम्रो पोडकास्टमा आउने नै छ। हाम्रो वेबसाइट sbs.com.au/nepalima जानुहोस् वा एसबिएस नेपाली पोडकास्ट भनेर अनलाइनमा सर्च गर्नुभयो भने पनि हाम्रा पोडकास्टहरू सुन्न सक्नुहुन्छ। तर तपाईँहरूलाई एउटा जानकारी चाहिँ के गराउन चाहन्छौँ भने यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयं हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन, र अब यो कुराकानीमा व्यक्त भएका जानकारीहरू पनि सामान्य प्रकारका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छन्, जुन मानसिक स्वास्थ्यका विषयमा रहेका छन्। आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहका लागि आफ्नो डक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोस्। यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई चाहिँ मानसिक स्वास्थ्य सम्बन्धी सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। लाइफलाइनलाई 1311114, बियोन्ड ब्लूलाई 1300224636, सुसाइड कल ब्याक सर्भिसलाई 1300659467, यी लगायत अन्य सेवाहरू पनि रहेका छन् बच्चाहरूका लागि, त्यसै गरेर दुभाषी सेवाका लागि सामग्रीहरू रहेका छन्। त्यो चाहिँ हाम्रो अब विभिन्न अनलाइन माध्यमहरूमा गएर खोजेर पनि पाउन सक्नुहुन्छ भने मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषिक सामग्रीका लागि एसपिएसको माइन्ड योर हेल्थ पोर्टलमा पनि जान सक्नुहुन्छ। यति भन्दै अब भने कार्यक्रममा पालो भएको छ अर्को ब्रेक लिने। र यो दोस्रो ब्रेकपछि पनि फेरि स्वागत गरेँ. तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस साउथ एसियनमा नेपाली कार्यक्रम, म सुनिता पोखरेलको साथमा. र हामीले चाहिँ अब विभिन्न मानसिक स्वास्थ्यका विषयमा कुराकानी गऱ्यौँ, अस्ट्रेलियाको समाचार पनि सुन्यौँ, त्यसै गरेर अब आरएसभी भ्याक्सिनका बारेमा पनि अब सङ्घीय सरकारको पछिल्लो घोषणाबारे सुनिहाल्यौँ, अनि गीत सङ्गीतको पनि यसो सुरुवात तुच्छ त छोइयो नि होइन. तर जे होस् अब भने कार्यक्रममा नेपालतिर लाग्ने समय भएको छ र अब समय भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट पछिल्ला सात दिनका नेपाल केन्द्रित प्रमुख समाचारहरू सुन्ने.
नेपाली काँग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको काँग्रेसलाई वैधानिक ठहर गरेको छ. न्यायाधीशहरू सारङ्ग सुवेदी र नृपतोष निरौलाको इजलासले शुक्रबार उक्त निर्णय गरेको हो. यसअघि निर्वाचन आयोगले पनि विशेष महाधिवेशन मार्फत सभापति बनेका थापा नेतृत्वको काँग्रेसलाई नै आधिकारिकता दिएको थियो. उक्त निर्णयसँग असहमत शेरबहादुर देउवा समूहको तर्फबाट पूर्णबहादुर खड्काको अगुवाईमा काँग्रेस आधिकारिकताको विवाद निरूपण गर्नका लागि सर्वोच्चको ढोका ठकठकाएको थियो. सर्वोच्चको आदेश संचारकर्मीहरूलाई सुनाउँदै प्रवक्ता अर्जुन कोइरालाले भने,
रिट निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्ने अवस्थाको विद्यमानता देखिन नआएबाट प्रस्तुत रिट निवेदन खारेज हुने ठहरछ. प्रस्तुत आदेशको पूर्ण पाठ तयार हुन समय लाग्ने भएकोले यो संक्षिप्त आदेश जारी गरिदिएको छ. प्रस्तुत आदेशको जानकारी निवेदकलाई दिनु.
जेएनजी आन्दोलन लगत्तै तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले देशको पुरानो मध्येको एक पार्टीलाई रूपान्तरण गर्नुपर्ने भन्दै निर्वाचन अघि विशेष महाधिवेशन गर्नुपर्ने माग राखेका थिए. उक्त माग त्यसबेलाको संस्थापन पक्षले नमानेपछि थापा र शर्माको आह्वानमा काठमाडौँको भ्रिकुटी मण्डपमा विशेष महाधिवेशनको आह्वान भएको थियो, जसबाट थापा सभापति चुनिएका थिए. अदालतकै अर्को प्रसंगमा प्रधानमन्त्री बालेन्द्र शाहको अदालतको अवहेलना सम्बन्धी मुद्दामा उनी आफै सर्वोच्च अदालतमा उपस्थित हुन नपर्ने भएको छ. सर्वोच्चले उनलाई वारेस राख्न अनुमति दिएको छ. न्यायाधीश हरिप्रसाद फुयाल र शान्ति सिंह थापाको इजलासले प्रधानमन्त्रीलाई वारेस मार्फत मुद्दा लड्न पाउने अनुमति दिएका हुन्. अधिवक्ता वर्षा कुमारी झाले उनी विरूद्ध अवहेलना निवेदन दर्ता गरेकी थिइन्. अदालत पाटनले सिनेमा हल संचालकलाई हिन्दी फिल्म नरोक्न महानगर विरूद्ध अन्तरिम आदेश जारी गरेपछि बालेनले दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना मुद्दा दायर भएको थियो. यो करिब 3 वर्ष अघिको कुरा हो. त्यस वखत बालेनले छिमेकी मुलुक भारत र सरकारलाई आपत्तिजनक लालछना लगाएको भन्दै उनी विरुद्ध मुद्दा दायर भएको थियो. बालेनले प्रधानमन्त्री भएपछि वारेस अनुमतिका लागि निवेदन दिएका थिए. काठमाडौँ महानगरपालिकाको मेयर छँदा उनी विरुद्ध दायर भएको मुद्दा आफै उपस्थित हुनु भनी आदेश भएको थियो र यसअघि उनी आफै तारिख लिन जाने गरेका थिए. सरकारले सन् 2006 यता उच्च सार्वजनिक पदमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्ने निर्णय गरेको छ. राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भए लगत्तै सार्वजनिक गरिएको 100 बुँदे कार्यक्रममा सम्पत्ति छानबिन गर्ने विषय पनि परेको थियो. यस साता बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले बताए. इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ. परराष्ट्र मन्त्री शिशिर खनालले बुधबार झा रिहा भएको सूचना दिएका हुन्. इरान स्थित नेपालको कन्सुलर मार्फत उक्त सूचना पाएको मन्त्री खनालले बताए. दुबईको एक पानी जहाज कम्पनीमा झा क्याप्टेनका रूपमा काम गरिरहेका थिए. उनी अमेरिका र इरान बीच युद्ध सुरु हुनुअघि इरान पुगेका थिए. तेल लिएर दुबई फर्किने क्रममा उनलाई नियन्त्रणमा लिइएको थियो. सरकारले गौरी बहादुर कार्की आयोगले बुझाएको प्रतिवेदनमा सुरक्षा निकायका बारेमा उल्लेख गरेका विषय अध्ययन गर्नका लागि 3 सदस्यीय समिति गठन गरेको छ. आयोगले सेप्टेम्बर 8 र 9 भएको जेएनजी आन्दोलनको जाँचबुझ गरी प्रतिवेदन तयार गरेको थियो, जसमा सुरक्षा निकायका सम्बन्धमा पनि सिफारिस गरिएको छ. उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा 3 सदस्यीय समिति गठन भएको सरकारका प्रवक्ता पोखरेलले बताए. समितिका सदस्यमा सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिर्देशक टेक प्रसाद राई रहेका छन्। दिपेन्द्र सिंह ऐरी नेपाली T20 टोलीको कप्तान घोषित भएका छन्। यसअघि दुवै संस्करणका लागि एउटै कप्तान रहेकोमा नेपाल क्रिकेट संघले शुक्रबार एक विज्ञप्ति जारी गरी ऐरीलाई T20 को र रोहित पौडेललाई एक दिवसीय टोलीको कप्तान घोषणा गरेको हो। रोहित T20 टोलीमा राखिएका छैनन्। यसअघि T20 टिमबाट खेलेका आसिफ सेफ, करण केसी, सोमपाल कामी, ललित राजवंशी शुक्रबार घोषित टोलीमा परेनन्। SBS नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
SBS साउथ एशियन
र नेपाल संवाददाता प्रतीक्षा दुलालबाट सुनिहाल्नु भयो पछिल्ला सात दिनका नेपालसँग सम्बन्धित रहेका खबरहरू। र त्यसमा एउटा समाचार यहाँहरूले पक्कै पनि सुन्नुभयो होला, इरानमा पक्राउ परेका नेपाली युवा अमृत झाका विषयमा उनी रिहा भएको भनेर परराष्ट्र मन्त्री शिशिर खनालले बताएको सो समाचारमा हामीले बताएका थियौँ। तर पछिल्लो अपडेट अनुसार र बीबीसी न्युज नेपालीलाई चाहिँ झाका परिवारले दिएको अन्तर्वार्तामा, उनकी दिदीले दिएको अन्तर्वार्ता चाहिँ उनी अझै रिहा भएका छैनन् भनेर बताएको समाचार आएको छ। यो चाहिँ अलिकति जानकारीको लागि राखिदिइहालेँ होइन। र यति भन्दै अब यो सम्पूर्ण यो प्याकेज, समाचारको प्याकेज पनि तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा गएर सुन्न सक्नुहुन्छ। त्यस्तै एसपिएस अडियो एपमा पनि पक्कै पनि पाउनुहुनेछ। यति भन्दै अब भने कार्यक्रममा लिउँ अन्तिम ब्रेक। ब्रेकपछि अझै पनि हामीसँग अब हुन्छ नि कसैको सुन्दरताको वर्णन कसरी गर्ने भन्ने बारेमा पनि सिकौँ होइन। अनि त्यसपछि अब आमालाई, आमाको सम्मान गर्दाखेरि आमाका लागि कस्ता कस्ता शब्दहरू खर्चिनुपर्छ भन्ने बारेमा पनि हामी ब्रेकपछि कुरा गर्नेछौँ। अहिलेको लागि पनि यो छोटो ब्रेक। अन्तिम ब्रेकपछि फेरि पनि स्वागत छ श्रोतावृन्द। तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस साउथ एसियनमा नेपाली कार्यक्रममा सुनिता पोखरेलको साथमा। र ब्रेकमा जानुभन्दा अगाडि मैले भनेको थिएँ नि अलिकति सुन्दरताको बयान कसरी गर्ने भनेर पनि हामी सिक्छौँ भनेर। त्यसको लागि चाहिँ सबिन राईले नयाँ गीत लिएर आएका छन्। अहिले त होइन, अलि अगाडि नै हो हुन त। यो चाहिँ सुन्दरता रिमेक मात्र तपाईँहरूको लागि। र सबिन राईले सुन्दरताको तिमी उदाहरण हौ भनिरहँदाखेरि सुन्दरताकै विषयमा कुरा गर्दा अर्को एउटा सुन्दर कुरा भनेको नि के हो भने आमा होइन। अब गत शुक्रबार परेको आमाको मुख हेर्ने दिनको कुरा गरौँ। शुक्रबार 17 अप्रेलमा परेको आमाको मुख हेर्ने दिन वा आमालाई सम्मान गर्ने दिनको अवसरमा हामीले अस्ट्रेलियाका केही नेपालीको आमालाई उपहार के दिने भन्ने बारेमा उनीहरूका आइडिया सोधेका थियौँ। अब उनीहरूको आइडिया नै सुन्नतर्फ लागौँ। सुरुमा क्यानबराका सन्दीप बगाले।
आमाहरूलाई चाहिँ अब सबसे ठुलो कुरा त माया नै हो है। आफ्नो प्यारेन्ट्सलाई माया दियो भने त्योभन्दा ठुलो कुरा के हुन्छ र त्यसमा पनि अब सानो सानो केही हुन्छ, टोकन अफ लभ दिउँ भन्ने कुरा चाहिँ अब मैले चाहिँ के गर्ने गरेको छ भन्दा अब मेरो मम्मी पनि अलिकति थोरै घुम्न अब मेकअपतिर यताउता अलिकति सोखिन भएको भएर हामी चाहिँ अब मेरो बुढीको सहयोगले हामीले चाहिँ अब त्यही अब मेकअपको सामानहरू सानो सानो है अब अन्य उहाँहरूलाई फलफुलहरू अब भिटामिनहरू युजली भिटामिन पठाउने गरेको छ हामीले चाहिँ यहाँ अस्ट्रेलियादेखि नै।
सिन्नीकी निशा अधिकारीको योजना आमालाई इच्छा लागेको कुरा गर्न सजिलो बनाउनेछ।
हरेक वर्ष चाहिँ म र मेरो दिदी भएर जहिले पनि डिफ्रेन्ट अनलाइन गरिदिइरहेको हुन्थ्यौँ गिफ्टहरू होइन। कहिले चाहिँ अनलाइन सपिङ कुर्ताहरू अनि कहिले केकहरू के सरप्राइजहरू गरिरहन्थ्यौँ। अनि यो वर्ष चाहिँ दिदी र मैले अलिकति फरक तरिकाले सोच्यौँ होइन, बरु हामी क्यास पैसा पठाइदिनौँ अनि मम्मी जानुहोस् सपिङ गर्नुहोस् आफ्नो लागि आफूलाई मन परेको कुरा गर्न पाउनुहोस् भनेर त्यसरी सोचेको छौँ यो पालि चाहिँ है।
मेलबर्नका गोपाल चिमरियाको आमाको मुख हेर्ने दिनको उपहार आमाको जीवन सहज बनाउने किसिमका छन्।
यो पल्ट चाहिँ खासै त्यस्तो नयाँ कुरा खासै छैन, जस्तै आमालाई लत्ता कपडा पठाउने, खानेकुरा पठाउने त्यही नै छ। तर मदर्स डे एक दिन मात्रै मनाउने होइन कि, मदर्स डे सधैँभरि मनाइन्छ, मनाउनुपर्छ। र मैले चाहिँ के प्लानिङ गरिरहेको छु भने आमालाई, बुवालाई घरमा चाहिँ सजिलो होस् भनेर चाहिँ घरमा वासिङ मसिन राखिदिने, जस्तै उहाँहरूको घर मोडिफाई गरिदिने, किनभने उहाँहरूको एज दिनौ दिन बढिरहेछ उहाँहरूलाई के कुराले सजिलो हुन्छ जस्तै भर्याङहरू अप्ठ्यारो छ भने भर्याङ बनाइदिने टोइलेटहरू एक्सेसिबल बनाइदिने जस्तै नेपालमा प्यानहरू भएको टोइलेटहरू हुन्छ त्यस्तोमा कम्बोर्डहरू राखिदिने बाथरुमहरू नन स्लिपरी राखिदिने र मैले यो वर्ष चाहिँ त्यो प्लानिङ गरिरहेको छु
अनिता ढकालले चाहिँ आमा उनीसँगै सिडनीमै भएको भए के गर्थे भनेर दिनभरि गर्ने कामको सूची नै तयार पारेकी छिन्
यदि मेरो आमा चाहिँ यहीँ सिडनीमै हुनुहुन्थ्यो भने सायद बिहान चाहिँ उहाँलाई ब्रन्च लगेर जान्थ्यौँ होला अनि ब्रन्च लगिसकेपछि कुनै सपिङ मलमा गएर उहाँलाई मनपर्ने चाहिँ पर्ल नेकलेस अथवा पेन्डेन्ट अथवा सानो औँठीहरू घडी हो त्यस्तो चाहिँ उहाँलाई प्राय मनपर्ने अनि त्यो एउटा किनिदिन्थ्यौँ होला र अनि बिहान एउटा टिका र सगुनमा चाहिँ खानेकुराहरू उहाँलाई के मनपर्छ त्यो चाहिँ दिन्थेँ होला अनि बेलुका घर आइसकेपछि फेरि उहाँलाई के मनपर्छ त त्यो डिनर बनाएर खुवाउँथे होला
र यो कुराकानीको भिडियो चाहिँ तपाईँले हाम्रो सोसल मिडिया ह्यान्डलहरू अब एसबिएस नेपालीमा फेसबुक एक्स त्यसै गरेर इन्स्टाग्राममा पनि हेर्न सक्नुहुनेछ अब तपाईँहरूको चाहिँ कस्तो रह्यो त आमाको मुख हेर्ने दिनको कार्यक्रम हामीलाई यिनै सोसल मिडिया प्लेटफर्महरूमा आफ्ना प्रतिक्रिया दिन सक्नुहुन्छ र अब अहिलेको लागि भने कार्यक्रममा अन्तिम प्रस्तुति स्वरूप आमासँग सम्बन्धित नै गीत राख्न गइरहेको छु आमाकै सम्मानमा सुनौ यो गीत सुशान्त केसीको स्वरमा र अब यो गीतका साथै अलिकति सन्न बनाइदियो होइन गीतले अलिकति स्लो खालको रहेछ तर केही छैन आमाको सम्मानमा व्यक्त भएका यी शब्दहरूका साथ साथमा आज कार्यक्रमबाट म सुनिता पोखरेल पनि बिदा चाहन्छु तपाईँको यो दिनको बाँकीको समय शुभ रहोस् साथै यो सप्ताह नै शुभ रहोस् अब आगामी कार्यक्रममा फेरि पनि भेट हुनेछ त्यतिन्जेलसम्मका लागि चाहिँ हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा हाम्रा प्रस्तुतिहरू सुन्न नछुटाउनुहोला त्यसै गरेर सोसियल मिडिया प्लेटफर्महरूमा पनि एसबिएस नेपाली भनेर खोज्नुभयो भने फेसबुक एक्स र इन्स्टाग्राममा हामीलाई पाउन सक्नुहुन्छ यति भन्दै आजका लागि म सुनिता पोखरेल बिदा चाहे नमस्ते
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ एप्पल पोडकास्ट गुगल पोडकास्ट स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा